93.8 मा कार्यक्रम ताक बहसको पक्षमा बस्नु भएका आदरणीय सम्पूर्ण श्रोता महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम बस्त मनोबराज भारत र हामी दुनू विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र यतिखेर सबैको ध्यान खास गरी प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली भोलिबाट चाहिँ राजकीय भ्रमण, खास गरी चाहिँ भारतका लागि चाहिँ नेपालबाट चाहिँ उहाँको भ्रमणमा जाँदै हुनुहुन्छ 3 दिनका लागि। त्यो 3 दिनको भ्रमणमा खास गरी प्रदेशमा साथका विभिन्न एजेन्डाहरू हामीले बारम्बार बहस गरिरहेका छौँ। हिजो पनि हामीले यो विषयमा बहस गर्यौँ, अस्ति पनि गर्यौँ र आज पनि यो विषयमा हामी एकैछिनपछि भीम रावल, एमपी साउद लगायतका विभिन्न नेताहरू, त्यसै गरी प्रदेशका मुख्यमन्त्रीसँग पनि हामी कुराकानी गर्दैछौँ। वास्तवमा गौरी खण्डका नाका अब स्तरोन्नति हुन्छ या हुँदैन, जनतामा आम जनतामा आशंका उपशंका भइरहेको विषयमा यतिखेर हाम्रो बीचमा प्रदेशमा साथका मुख्यमन्त्री माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट हाम्रो बीचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। मुख्यमन्त्रीज्यू, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
हजुर सन्देश,
करिब 1.5 महिना हुन लाग्यो यहाँले शपथ ग्रहण गरेपछि मुख्यमन्त्रीको कार्यभार सम्हालेको, सन्दर्भमा के के काम गर्नुभयो मुख्यमन्त्रीज्यू यहाँले?
1.5 महिनामा मुख्यत कानुनको तयारी भइरहेको छ, योजनाबद्ध रूपबाट काम गर्नको लागि योजनाको छनौट गर्ने कामहरू हाम्रो छलफलहरू भइरहेको छ र अर्थ विधेयक संसदमा चलिरहेको छ, संसद नियमावली पास गरेका छौँ। अब केही दिनभित्रै हामी बजेट ल्याउने तयारीमा छौँ।
भनेपछि सुदूरपश्चिमाली जनता प्रदेशमा साथको जनताका लागि यहाँले काम गर्न सकिरहनु भएको छ, 1.5 महिनामा ठिकै न्याय गरे जस्तो लागिरहेको छ मुख्यमन्त्री?
1.5 महिनामा जति काम हुनु पर्थ्यो त्यति गरिरहेका छौँ। अब धेरै ठुलो काम र धेरै चमत्कार त 1.5 महिनामा हुन सक्ने कुरा हुँदैन, तर हामीले अहिले हामीसँग रहेको साधन स्रोत र हामीसँग रहेको अन्य जुन कुराहरू छन्, अब खास गरी अहिले प्रदेश सरकार गठन भइसकेपछिका कुराहरू, त्यो सीमित साधन स्रोतबाट हुने कामहरू हामीले अगाडि बढाइरहेका छौँ र केही विधेयकहरू केही ऐनहरूको लागि तयारी अवस्थामा छौँ। हामी केही दिनभित्रै संसदमा पठाउने तयारीमा।
प्रदेशमा साथको कार्यविधि कानुनहरू पनि बन्दै छैन
मुख्यमन्त्रीज्यू? एकदम बन्दै छ।
प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको भोलिबाट राजकीय भ्रमणमा 3 दिनका लागि भारत जाँदै हुनुहुन्छ, यो पूर्व सन्ध्यामा हामीले निरन्तर बहस गरिरहेका छौँ मुख्यमन्त्रीज्यू, प्रदेशमा साथको कुन कुन एजेन्डालाई प्राथमिकताका साथमा राख्नुपर्छ यसपटकको प्रधानमन्त्रीज्यूको भ्रमणमा?
प्रदेश नम्बर 7 का एजेन्डाहरू जो हिजोदेखि नै हाम्रो अगाडि देखिएका छन् र पहिले पनि भारत भ्रमणमा जाँदाखेरि हाम्रा प्रधानमन्त्रीहरूले उठाउँदै आएका सुक्खा बन्दरगाहको कुरा छ, पञ्जेश्वरको कुराहरू छन्, त्यसपछि लिएर यता गौरीखण्ड नाकाको स्तरोन्नतिको कुराहरू छन्, यी लगायतका कुराहरू र यहाँ समग्र अन्य फेरि विकासका कुराहरू जो अब सेन्ट्रल लेभलमा गर्ने कुराहरू र हामीले हाम्रो ठाउँबाट मुख्य कुराहरूको बारेमा भनेका छौँ र यही अनुसार विगतमा पनि हुँदै आएका र तर कार्यान्वयनमा नभएका कुराहरूलाई कार्यान्वयनमा जोड गर्नुपर्छ भन्ने नै हाम्रो हामीले राखेका छौँ।
यसभन्दा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजीको राजकीय भ्रमणमा जाँदाखेरि जोइन्ट स्टेटमेन्टको रूपमा चाहिँ 33 नम्बर बुदामा गौरीखण्ड नाकालाई स्तरोन्नति गर्ने भनेर एग्रिमेन्ट भएको छ मुख्यमन्त्रीज्यू। प्रधानमन्त्रीज्यूको भ्रमणको पूर्व सन्ध्यामा तपाईँ प्रदेशमा साथको मुख्यमन्त्री हुनुहुन्छ, यहाँले यो विषयमा जानकारी गराउनु भयो, यो विषयलाई चाहिँ उठाइदिनु?
एकदम जानकारी गराएका छौँ र हाम्रो यस क्षेत्रका सांसदज्यूहरू पनि त्यसको लागि हिजो मात्रै भेटघाट गरेका छन् भन्ने कुराहरू आएका छन्, खासै लेखराजको नेतृत्वमा र यो कुराहरू हामीले राखेका छौँ त्यहाँ।
मुख्यमन्त्रीज्यू, यो प्रदेशमा साथको मूलधारको रूपमा हेरिएको पछिल्लो समय हामीले बेला बखतमा बहस पनि गऱ्यौँ, तपाईँको समय छोटो छ मैले बुझेको छु, मैले एक दुईवटा कुरा मात्रै यहाँ छोटोमा इन्गेज गर्न खोजेको, यदि गौरीखण्ड नाका बन्द भयो भने प्रदेशमा साथको समृद्ध विकास सम्भव छ कि छैन मुख्यमन्त्रीज्यू? यहाँले पनि चुनावको बेला बोल्नुभयो होला प्रदेश नम्बर 7 को एउटा भारतसँग जोड्ने नाकालाई स्तरोन्नति गर्ने र चाइनासँग पनि मैले ताक्लाकोटसम्म राख्छु भनेर भन्नुभएको थियो, यो विषयमा यहाँको ध्यान जान्छ कि जाँदैन, के हुन्छ यो हुनुपर्छ?
एकदम यो विषयमा ध्यान गएको छ, त्यही भएर नै हामीले उठाइराखेका छौँ। हिजो भएको सम्झौता जो छ, त्यो सहमति जो छ, त्यसलाई कार्यान्वयन हुनुपर्छ र त्यसमा अहिले हाम्रो पक्षबाट, खास गरी नेपाल सरकारको पक्षबाट त्यो कुरा राख्नुपर्छ भन्ने कुरा पनि हामीले माथि पुर्याएका छौँ प्रधानमन्त्रीसँग र जहाँसम्म यो बन्दको कुराहरू हल्ला आइरहेको छ, यो कताबाट आइरहेको छ त्यो त बुझ्न बाँकी नै छ, तर बन्द हुने कुरा कहीँबाट पनि आएको हामीले सुनेका छैनौँ, त्यो बाहिरी बजारी हल्ला मात्रै हो, यसमा कुनै सत्यता छैन।
सुदूरपश्चिमेली जनता हामीले सुनेको दिनेश एफएमलाई यतिखेर धेरै जनताले सुन्दै हुनुहुन्छ, आश्वस्त विश्वस्त के पार्न चाहनुहुन्छ, खास गरी गौरीखण्ड नाका बन्द हुँदैन, तपाईँले ढुक्क बस्नुहोस्, 1-2-3 धनगढीको मुहार, प्रदेशमा साथको मुहार फेर्नका निम्ति, समृद्धिका निम्ति यो नाकालाई विकास गर्न मुख्यमन्त्रीज्यूको प्रतिबद्धता चाहिन्छ हामीलाई भन्नु?
यसलाई कार्यान्वयन गर्नको लागि हाम्रो जोर रहनेछ, यो कुरा मैले भनिसकेको छु। र प्रदेश सरकारको तर्फबाट र केन्द्र सरकारको तर्फबाट भएको सहमति जो छ त्यो कार्यान्वयनमा आउनुपर्छ भन्ने नै हाम्रो जोर छ, र यसलाई कार्यान्वयन गर्नको लागि हामी एकदमै लागेका छौँ र लाग्ने पनि छौँ। र जहाँसम्म बन्दको कुरा मैले भनिसकेँ, यो हल्ला मात्रै हो, यसमा कुनै सत्यता छैन। जस्तो अहिले छ त्यस्तो सुचारू नै रहिराखेको छ र रहने पनि छ, र यसलाई स्तरीय उन्नति गर्ने कुरामा मैले भनिहालेँ, जो सहमति भएको छ त्यो कार्यान्वयनको कुरा हो र त्यसको लागि हामी जोर गरिराखेका छौँ। अब त्यो विषय त हामीले भने हामीले हाम्रा कुराहरू केन्द्र सरकारसँग पुर्याएका छौँ र त्यही अनुसार नै अगाडि बढ्छ हामीलाई आशा छ, र बाँकी कुरा त अब केन्द्र सरकारको कुराहरू केन्द्र सरकारले नै गर्ने कुरा नै रहन्छ।
हस्, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो प्रदेश समाज साथका मुख्यमन्त्री त्रिलोचन भट्ट हुनुहुन्थ्यो, उहाँसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चाहिँ भोलिबाट हुन गइरहेको राजकीय भ्रमणको विषयमा रहेर हामीले कुराकानी गर्यौँ। अब हामी प्रदेश समाज साथका संयोजक नेकपा एमालेका प्रभावशाली नेता पूर्व मन्त्री एवं माननीय भीम रावलसँग हामी चर्चा परिचर्चा र बहसका लागि टेलिफोन घुमाउन मैले प्राविधिक मित्रलाई आग्रह गरिसकेको छु, किनभने प्रदेश समाज साथका विभिन्न एजेन्डामा भीम रावलको दखल रहन्छ। भीम रावलजीले जुन किसिमले बहस चर्चा परिचर्चा र बहस पछिल्लो समय उहाँको विषयमा उठिरहेको छ, यो विषयमा पनि हामी गहिरैमै गएर बहस समीक्षा गर्ने प्रयास गरिरहेका छौँ। यतिखेर सम्भवतः लाग्छ प्राविधिक मित्रले भीम रावलजीलाई हाम्रो टेलिफोन सम्पर्कमा जोडिसक्नु भएको छ। पछिल्लो समय सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका विषयमा हामी कुराकानी गर्ने प्रयासमा जुटिरहेका छौँ। प्रदेशसम्म साथको कुन कुन विषयलाई चाहिँ यो भ्रमणमा जोड्नुपर्छ, किनभने प्रदेशसम्म साथ अहिले पनि राज्यको ध्यान जान सकेन, राज्यको मूलधारबाट प्रदेशसम्म साथ बेला बखतमा ओझेलमा पर्यो। यसभन्दा पूर्वका सरकारहरूले पनि बेला बखतमा विभिन्न सन्धि सम्झौताहरू गरे, विभिन्न एजेन्डामा चाहिँ एग्रिमेन्टहरू गरे, तर ती एग्रिमेन्टहरू कागजमा सीमित भए व्यवहार त कार्यान्वयन भएका छैन। यो कार्यान्वयन गर्नका निम्ति वर्तमान सरकार गठबन्धनको सरकार दुई तिहाई भन्दा बढी मत प्राप्त गरेर सरकार बनिरहँदा पहिलो औपचारिक रूपमा चाहिँ भारत भ्रमणमा जाँदै हुनुहुन्छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, र यो विषयमा प्रदेशसम्म साथका कुन कुन विषयमा यस क्षेत्रका संयोजक अत्यन्त प्रभावशाली नेता जनताको लोकप्रिय नेता भीम रावलले कुन कुन विषयलाई चाहिँ बहसमा राख्न सफल हुनुभयो, चर्चामा जोड्न सफल हुनुभयो, कुन कुन एजेन्डालाई चाहिँ प्राथमिकताका साथ उहाँले जोड्नुभयो, यो विषयमा कुराकानी गर्नका निम्ति यतिखेर हाम्रो बीचमा नेकपा एमालेका उपाध्यक्ष एवं प्रदेशसम्म साथका संयोजक पूर्व मन्त्री भीम रावल हाम्रो बीचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु।
हो, म अहिले अछाम जिल्लामा छु। मैले यहाँ विभिन्न कार्यक्रममा आफ्नो संलग्नता जनाएको छु, र विशेष गरी रामरोशन सांस्कृतिक र पर्यटन महोत्सवको उद्घाटन पनि मैले गरेको छु, र आज म मिल्लेख जाँदैछु। त्यहाँ जनसेवा क्याम्पसको लाई सहयोग गर्नको लागि आयोजित कार्यक्रममा जाँदैछु, र कार्यकर्ता भेला पनि भएको छ। र यहाँका जनताले सधैँ चाहिँ अब हामी राजनीतिक स्थायित्वका साथ विकासको बाटोमा तीव्रताका साथ अगाडि बढ्नुपर्छ, रोजगारीका अवसर सृजना गर्नुपर्छ, हाम्रा सडक स्वास्थ्य केन्द्रहरू राम्रो बन्नुपर्छ, सिँचाइ जनताको खानेपानी आदि जति पनि हाम्रा पूर्वाधारहरू छन् अब त्यसमा तीव्रताका साथ अगाडि बढ्नुपर्छ भन्ने जनताको भावना रहेको छ।
भनेपछि अछाम जिल्लामा तपाईँले चुनावमा बोलेका कुराहरू पुरा हुन्छन् यसपटक, किनभने अछामी जनताले धेरैले सुन्दै हुन्छ, अछामको धेरै मान्छे हाम्रो धनगढीमा पनि हुनुहुन्छ, बेङ्गालजी लामो समयदेखि मन्त्री पनि बन्नुभयो, एउटा प्रबुद्ध राख्नुहुन्छ, त्यस क्षेत्रमा चाहिँ दखल राख्नुहुन्छ, यो अवस्था हेर्दा अछाममा यसपटक विकास र समृद्धि छाउँछ त्यसो भए बेङ्गालजी?
हामीले यहाँ थुप्रै आयोजनाहरू सुरु पनि गरेका छौँ, जस्तो अहिले यहाँको विमानस्थल पक्की हुँदैछ, सेती लोकमार्ग यहाँ बन्दैछ, मध्य पहाडी लोकमार्गको काम थमाथम भइरहेको छ, अरू थुप्रै म अहिले तपाईँको छोटो समयमा सबै कुरा भन्न सम्भव छैन। हामीले त्यो कामहरू अगाडि बढाएका छौँ, यद्यपि म विगतमा मन्त्री हुँदाखेरि कुनै स्थायी अहिलेको जस्तो ढुक्कसँग काम गर्ने सरकारको मन्त्री होइन, म कुनै बेला 9 महिना कुनै बेला 5 महिना त्यति बेलाको द्वन्द्वकालीन अवस्थामा म मन्त्री भएको थिएँ। त्यो बेला भए पनि मैले यहाँ थुप्रै कामहरू आरम्भ गरेको छु, कतिपय कुरा पनि भएका छन्। यहाँको सुरक्षाको स्थिति बलियो पारेको छु, जस्तो खपखपुर गुल्मुको मैले स्थापना गरेँ अछाममा, साथीहरूमा अरू थुप्रै कामहरू यहाँ भएका छन्। र आगामी दिनमा अब यो सरकार स्थायित्वका साथ अगाडि बढ्ने भएको हुनाले यो सरकारले अछामी जनताका इच्छा र आकाङ्क्षाहरू पुरा गर्नेतर्फ काम गर्नुपर्छ भन्नेमा मेरो जोड रहन्छ, म त्यसको लागि भूमिका खेल्छु। अब यसका विभिन्न कारणहरू छन्, र मैले सरकार बन्नुभन्दा अगाडि र सरकार बन्नुभन्दा पछि पनि यस सम्बन्धमा मैले नेताहरूको र विशेष गरी प्रधानमन्त्रीको गम्भीर रूपमा ध्यान आकर्षण गरेको छु, र मैले कुराहरू राखेको छु। र यो जुन हामीले सँगै संसदमा 20 जनाको प्रतिनिधित्व नेकपा एमालेले एक्लैले गरेको छ। यस्तो स्थितिमा यहाँको प्रतिनिधित्व हुन नपर्ने कुनै पनि कारण छैन, यद्यपि यसका पछाडिका विभिन्न कारणहरू छन्, त्यसको लेखाजोखा विस्तारै हुन्छ।
भनेपछि
सम्भावना पर्ने भन्ने कुरा त भएन नि, किनभने हामीले जुन रूपमा जनताको मत जितेर गएका छौँ, 7 नम्बर प्रदेशबाट मात्रै त्यसको प्रतिनिधित्व नहुने भन्ने प्रश्नै उठ्दैन नि। तर विभिन्न कारणहरू हुन्छन्, कहिलेकाहीँ राजनीतिक आन्तरिक बाहिरबाट नदेखिने कारणहरू हुन्छन्, त्यस्ता केही नदेखिने कारणहरूको फलस्वरूप यो स्थिति उत्पन्न भएको छ।
अब भोलिबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जीको चाहिँ भारत भ्रमण, राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ, यो पूर्व सन्ध्यामा हामीले बेला बखतमा बहस गरे भीमरावजी होइन, अब यो जस्तो खास गरी प्रदेशमा साथका कुन कुन एजेन्डालाई यसपटकको चाहिँ प्रधानमन्त्री जीको भ्रमणमा चाहिँ जोडिनुपर्छ, त्यसका लागि तपाईँको पहल भयो कि भएन, आम सुदूरपश्चिमेली जनताले यतिखेर तपाईँलाई प्रश्न गर्दैछ भीमरावजी।
मैले प्रधानमन्त्रीजीसँग भेटेर 7 नम्बर प्रदेशको संयोजकको हैसियतले, असमबाट निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले यहाँका समस्या र राष्ट्रिय विषयहरूमा प्रधानमन्त्रीजीको ध्यान आकर्षित गराएको छु। मैले सर्वप्रथम त नेपालको स्वाधीनता स्वतन्त्रता र नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राख्नुको लागि हाम्रा आयोजनाहरूमा कुन कुन आयोजनामा कस्तो डिस्काउन्ट हुनुपर्छ भन्ने विषयमा आफ्नो कुराहरू राखेको छु। त्यस सँगसँगै 7 नम्बर प्रदेशको विकासको लागि, जस्तो उदाहरणको लागि, हाम्रो गोरीफुल्टा नाका बन्द हुन लागेको छ, धेरै लामो समयदेखि त्यो त्यसबाट हामीले व्यापार व्यवसाय भारसँग गर्दै गरेका थियौँ, र त्यो बन्द हुनुको किन बन्द हुनु पऱ्यो, त्यो नाकाको सम्बन्धमा भारसँग कुरा हुनु पऱ्यो। त्यस्तै हाम्रो अब टिकापुर एउटा विकसित हुँदै गरेको नयाँ नगर हो, त्यहाँ खक्रौला नाका पारिपट्टि छ, त्यहाँ पुल बनिसकेको अवस्था छ, त्यसको लागि सोच्नु पऱ्यो। र हामीले कञ्चनपुरमा सुक्खा बन्दरगाहको कुरा हामीले उहिले पहिले गरेका थियौँ, पुलको कुरा पनि हामीले नै सरकारमा सल्लाह गरेका थियौँ, यी कुराहरू पुरा हुनुपर्छ। र साथसाथै भारतसँग भएका कतिपय आयोजनाहरू र हामीले अगाडि बढाउनु पर्ने कुराहरू, जस्तो हाम्रो महाकाली नदीको पुलको कुरा छ, हामीले झोलाघाटमा पुलको कुरा गरेका छौँ, र त्यहाँ कतिपय ठाउँहरूमा भारतले हामीसँग सोध्दै नसोधेर एकतर्फ पुल बनाएको जनताले कुरा गरेका छन्। कञ्चेश्वरको त्यत्रो हामीले जोखिम मिलेर महाकाली सन्धि एकीकृत सन्धि गऱ्यौँ, तर त्यसबाट लाभ प्राप्त नेपालले गरेको छैन। यी कुराहरूमा प्रधानमन्त्रीजीको भ्रमणको बेलामा गम्भीर रूपमा कुरा उठ्नु पर्छ भन्ने कुरा मैले राखेको छु। होइन, मैले त प्रधानमन्त्रीजीलाई एउटा यहाँको संयोजकको हैसियतले, जनप्रतिनिधिको हैसियतले गम्भीर रूपमा उहाँको ध्यान आकर्षण गराएर कुरा गरेको छु। अब त्यसलाई भारतीय पक्षसँग उहाँले कसरी राख्नुहुन्छ, कुरा कसरी गर्नुहुन्छ, त्यो उहाँले गर्ने कुरा हो। मैले माग गरेको छु, म त्यसको पक्षमा छु।
तर बाहिर चर्चा छ नि, एउटा कुरा बाहिर आएको छ, भीमरावजी खक्रौला नाकाको पक्षमा हुनुहुन्छ, गोरीफुल्टा नाकालाई चाहिँ मतलब गर्नु भएको छैन, यसलाई चाहिँ त्यति मतलब गर्नु भएन, भीमराव जस्तो मान्छे खास गरी प्रदेशमा साथको एउटा उज्जवल भविष्य हेर्ने नेता, दूरदर्शी नेता, एउटा भनौँ न हाम्रो प्रदेशमा साथको लागि राजनेताको रूपमा हेरिनुभएका नेताको यो सानो सोच आयो कि भन्ने बाहिर टिका टिप्पणी फेसबुकमा पनि देखिन्छ भीमरावजी,
त्यो पूर्णतया गलत र मनगढन्ती कुरा हो। मैले त प्रधानमन्त्रीसँग नै त्यो नाका भारतले किन बन्द गर्न लाग्यो कुरा गर्नुपर्छ भन्ने मान्छेले यहाँ बन्द गर्न चाह्यो भन्ने कुरा त त्यो मनगढन थिए, मान्छेले आफ्ना आफ्ना आशय दुराशय अनुसार प्रचार गरेको कुरा मात्रै हो।
भीमरावजी प्रदेशमा साथको समृद्ध विकास कसरी सम्भव छ भन्नुहोस् त, किनभने प्रधानमन्त्री जो भारत भ्रमणमा पनि जाँदै हुनुहुन्छ, भारतसँगको एउटा पनि हाम्रो अन्तर्राष्ट्रिय नाका छैन, सुक्खा बन्दरगाह ओपनिङ भयो तर त्यसको कुनै कार्यविधिहरू अगाडि बढ्न सकेको छैन, प्रदेश सरकार बनेको छ भर्खरै मात्र, मैले मुख्यमन्त्रीज्यूसँग कुराकानी गर्दा अब समृद्ध विकास हुन्छ, कानुन कार्यविधिहरू हामी बनाउँदैछौँ, राज्य हामी काम गर्छौँ भन्दै हुनुहुन्छ, कसरी सम्भव छ भीमरावजी भनिदिनुहोस् त आज जनतालाई।
नेपालको राजनीतिक इतिहासमा प्रदेश नम्बर 7 त्यति बेलाको सुदूरपश्चिम धेरै दृष्टिकोणबाट पछि पारिएको छ। मैले त्यसकारण यी कुराहरू बारम्बार पहिले पनि मैले सेती अञ्चलको इन्चार्ज हुँदाखेरि यी कुराहरू व्यवस्थित रूपमा उठाएको थिएँ। सुदूरपश्चिम आयोगको धारणा नै मैले ल्याएको हुँ, यद्यपि त्यसलाई पछि विकृत गराइयो। त्यस कारणले गर्दा यो क्षेत्रप्रति अब केन्द्रीय सरकारले ध्यान दिनु पर्यो, सरकारले ध्यान दिनु पर्यो, र यसलाई चाहिँ उपेक्षा गर्ने कुरा नितान्त अस्वीकार्य छ, त्यो मानिँदैन। पहिले त राजनीतिक क्षेत्रमा त्यो काम गर्नु पर्यो, दोस्रो आर्थिक दृष्टिकोणले हामी कहाँ यतिका जलस्रोत, वनस्रोत, वनस्पति, जडीबुटी, जनशक्ति, उर्वरा भूमि आदि इत्यादि हाम्रा स्रोतहरू छन्। ती स्रोतहरूको आधारमा हामी अगाडि जान सक्ने पर्याप्त सम्भावनाहरू छन्। ती सम्भावनाहरूलाई उद्घाटित गर्नको लागि जसरी आजसम्म यो क्षेत्र पछाडि पर्न गयो, पारिन गयो, अब त्यस्तो दृष्टिकोण नलिएर केन्द्रीय सरकारबाट पनि पूर्ण रूपमा सहयोग गर्नु पर्यो, र हाम्रो प्रदेशमा रहेका सरकारमा रहेका हाम्रा मुख्यमन्त्री मन्त्रीहरूले पनि तदनुकूल काम गर्नु पर्यो, र यसमा हामी राजनीतिक क्षेत्रमा प्रतिस्पर्धा गर्दै गरौँला, तर यहाँको जनताको जीवनस्तर उठाउन, युवा बेरोजगारहरूलाई रोजगारी दिलाउन, आर्थिक स्थितिले ठाउँलाई बलियो पार्न हाम्रा सबै प्राकृतिक साधन स्रोतहरूको यथोचित परिचालन गर्नको लागि हामीले एकताबद्ध भएर अगाडि बढ्नु पर्यो भन्नेमा मेरो विशेष जोड छ।
प्रदेशमा पनि तपाईँहरूको गठबन्धनकै सरकार छ, केन्द्रमा स्पष्ट रूपमा तपाईँकै पार्टीको नेतृत्वमा चाहिँ सरकार बनेको छ, केन्द्र सरकार छ, प्रदेश सरकार छ, बजेट आउँदैछ, यस वर्षको आंशिक बजेट पनि प्रस्तुत हुँदैछ। भीमरामजी विकास र समृद्धिमा हामीले कुरा गर्दैछौँ, राज्यको मूलधारबाट हामी सधैँ पछाडि बढ्यौँ, हामीले अहिले पनि युवाहरू विदेश पलायन छन्, तपाईँसँग चुनावमा कुराकानी गर्दा पनि तपाईँले भन्नुभएको छ वास्तवमा यस क्षेत्रमा अब समृद्ध विकासका लागि युवालाई रोजगारी दिनुपर्छ, उद्योग धन्दा कल कारखाना यस क्षेत्रको समृद्धिसँग जोडिएको पर्यटकहरूलाई भित्राउनु पर्छ भन्नुभन्दा प्रदेश सरकारले बजेट ल्याउँदैछ आंशिक बजेट र केन्द्रबाट पनि बजेटहरू प्रस्तुत हुने क्रममा छ अथवा बजेटको एउटा नीति कार्यक्रम बन्दैछ, यो हेरिरहँदा प्रदेशमा साथलाई विकास र समृद्धि गर्नका निम्ति बजेट कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँलाई भीमरामजी?
हामीले सबभन्दा नम्बरमा पूर्वाधारलाई मतलब सहयोग गर्नुपर्छ, पूर्वाधार विकासलाई महत्त्वका साथ अगाडि बढाउनुपर्छ, त्यसको साथसाथै कृषि पर्यटन जलस्रोतलाई एकदम प्राथमिकताका साथ हामीले अगाडि बढाउनुपर्छ र अनि हामीसँग भएका जस्तो खनिज पदार्थको उत्खनन गर्ने र उद्योगको विस्तार र औद्योगिकरणतर्फ हामीले जानुपर्छ र कृषिलाई पनि मैले अघि कृषिलाई जोड दिने कुरा गरिरहँदाखेरि त्यसलाई आधुनिकरण र व्यवसायीकरण गर्नुपर्छ, यी कुराहरूलाई प्राथमिकता यो सरकारले बजेट विन्यास गर्दा ध्यान दियोस् भनेर मैले भनेको छु। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जुन साझा संयुक्त सरकार छ र हामी केही दिनभित्र पार्टीको एकीकरण पनि गर्दैछौँ र हाम्रो जुन यो सरकार छ यो सरकारको एकमात्र उद्देश्य भनेको अहिले तपाईँले उल्लेख गर्नुभयो जस्तै जनताको आर्थिक समृद्धि हुनुपर्छ, भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ र ठेकापट्टा लिने, निर्माण सामग्री निर्माणको कामलाई समयमा पुरा नगर्ने, त्यसमा अनियमितता गर्ने र जनताको लागि दिएको रकमको दुरुपयोग गर्ने, यसमा कडाइका साथ यो सरकार प्रस्तुत हुनुपर्छ, केन्द्रीय सरकार प्रस्तुत हुनुपर्छ र अब साँच्चीकै जनताको मुहार फेर्नको लागि हामीले जुन घोषणा पत्रमा कुराहरू उल्लेख गरेका छौँ त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा मेरो जोड रहन्छ। म यो सरकारमा नभए पनि बाहिर बसेर म प्रतिनिधि सभाको सदस्यको हैसियतले जनताको प्रतिनिधिको हैसियतले र यहाँको मैले पार्टीको नेतृत्व गरिरहेको हैसियतबाट मैले यसमा जहिले पनि जोड दिन्छु।
थ्याङ्क यू सो मच समय दिनुभयो भीमरावजी, यहाँ विकास र समृद्धिको पक्षमा लागिरहनुहोस्, सुदूरपश्चिमले जनता प्रदेशमा साथको जनताको मुहार परिवर्तन गर्नु, समृद्धि र विकासलाई अगाडि बढाउनु हाम्रो चाहना छ। थ्याङ्क यू सो मच समय दिनुभयो यहाँले,
नेकपा एमालेका प्रदेश समाजका संयोजक एवं नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष पूर्व मन्त्री भीम रावल हुनुहुन्थ्यो। उहाँसँग हामीले आसन्न प्रधानमन्त्रीज्यूको भोलिबाट हुन गइरहेको भारत भ्रमण, राजकीय भारत भ्रमणको विषयमा रहेर पूर्व सन्ध्यामा गौरी फण्ड नाका लगायत प्रदेश समाजका कुन कुन एजेन्डालाई प्राथमिकताको साथमा राख्नुपर्छ र यसका लागि उहाँले के पहल गर्नुभयो भनेर हामीले कुराकानी गर्यौँ। यतिखेर कार्यक्रममा छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि हामी नेपाली काङ्ग्रेसका नेता एनपी साउसँग हामी कुराकानी गर्छौँ।
विटामिन क्यू भनेको
साथमा विटामिन क्यू दिल खुश दिमाग संतुष्ट।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ,
किन्यो त किन्यो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन,
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ। मोबाइल अनलक गरिनुका साथै सफ्टवेयर पनि हालिन्छ।
हो र
हो त, सम्पर्क अमन मोबाइल सेन्टर बस पार्क निकासली 98485858।
यसपालि त मेरो छोरीलाई राम्रो मन्टेसरी स्कुलमा एडमिसन गर्नुपर्नेछ, सबै राम्रो त छ नि, जुनसुकैमा एडमिसन गर्दा हुन्छ। होइन, मैले त बाल बाटिका मन्टेसरीमा एडमिसन गरौँ कि सोचिरहेको छु, किन र पहिले मैले सुनेको त्यहाँ त तालिम प्राप्त टिचरहरूद्वारा मन्टेसरी विधिबाट पढाइ हुन्छ, खाजा खाना यातायात सबैको व्यवस्था छ, पारिवारिक वातावरणमा एक्स्ट्रा एक्टिभिटिज पनि गराइन्छ अरे, फेरि लिडरसिप क्लास, डान्स क्लास, म्युजिक क्लास, प्रोजेक्टर द्वारा पनि अध्यापन गराइन्छ। म त मेरो छोरीलाई बाल बाटिका मन्टेसरीमै एडमिसन गराउने। बाल बाटिका मन्टेसरी स्कुल हसनपुर, नेपाल राष्ट्र ब्याङ्कको पछाडि, 091-527-717।
guiding your child in the right direction.
तातो बसमा हामी प्रधानमन्त्रीज्यूको भाषण भोलिबाट हुन गएको भारत भ्रमणको विषयमा रहेर हामी कुराकानी गरिरहेका छौँ र यसको पूर्व सन्ध्यामा खास गरी प्रदेशमा साथको विकास र समृद्धिसँग जोडिएका विभिन्न एजेन्डाहरू यस वर्ष यस पटकको चाहिँ प्रधानमन्त्रीज्यूको भ्रमणमा पर्न सकिया सकेनन् र त्यसका लागि विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्दाका हाम्रा नेताहरूले के वास्तवमा त्यस विषयमा पहल गर्न सके, हाम्रा जनप्रतिनिधि मान्यज्यूहरूले यो विषयमा पहल गर्न सके या सकेनन्, यो विषयमा हामी गरिमै गएर बहस गरिरहेका छौँ, छलफल गरिरहेका छौँ। योभन्दा पूर्व हामीले प्रदेशमा साथका मुख्यमन्त्री त्रिलोचन भट्ट र त्यसै गरी चाहिँ नेकपा एमालेका नेता भीमराव सिंह हामीले कुराकानी गर्यौँ भने यतिखेर हामी नेपाली काङ्ग्रेसका नेता एनपी साउसँग कुराकानी गर्ने प्रयासमा जुटिरहेका छौँ। प्राविधिक मित्र लागिरहनु भएको छ, उहाँलाई टेलिफोन लगाइरहनु भएको छ। हामीले समय मागेका थियौँ, पौने आठ बजेको समय उहाँलाई निर्धारित समयभन्दा पाँच मिनट हामी ढिला भएको छौँ, पाँच सात मिनट, तर पनि उहाँलाई हामीले टेलिफोन घुमाइरहेका छौँ। प्रदेशमा साथको विकास र समृद्धिसँग जोडिएको विषयमा सबै नेताहरू एक मञ्चमा आउनुपर्छ र सबैले उहाँहरूको बिचमा चाहिँ सम्भवतः लाग्छ प्राविधिक मित्रले टेलिफोन डिस्कनेक्ट भइरहेको सङ्केत गर्दै हुनुहुन्छ। मलाई हामी उहाँसँग कुराकानी गर्ने प्रयासमा जुटिरहेका छौँ एनपी साउसँग, किनभने पछिल्लो समय हामी भारतसँग जुन हाम्रो पारिवारिक सम्बन्ध छिमेकसँगको सम्बन्ध सुदृढ हुनुपर्छ, भारतसँगको सम्बन्धलाई विस्तार गरिनुपर्छ र नाकालाई स्तर उन्नति गरेर जानुपर्छ र नाकासँगै हाम्रो विकास र समृद्धि सम्भव छ। यसर्थ चाहिँ प्रदेशमा साथको विकासका लागि हाम्रा नेताहरूले पनि एक ढिक्का भएर एक मञ्चमा आएर प्रतिबद्धता गर्नुपर्छ र प्रदेशमा साथसँग जोडिएका विभिन्न नाकाहरूलाई स्तर उन्नति गरेर विकास र समृद्धि गर्नुपर्छ भन्ने कुराहरू जोडिरहेका छौँ। र सम्भवतः लाग्छ एनपी साउजीले चाहिँ टेलिफोन अफ गर्नुभयो भनेर प्राविधिक मित्रले भन्दै हुन्छ, तर हामी यतिखेर कार्यक्रममा छोटो कमर्सियल ब्रेकमा जान्छौँ। ब्रेकपछि हामी अन्य
हस्तै खेल्दै सानो सानो खुशीमा भुल्दै उकिदैछ नेपाल चोक फनमा रमाउँदै नयाँ साथी बनाउँदै साथी मनाउँदै उकिदैछ नेपाल चोक फनमा रमाउँदै
नेपालको सर्वाधिक लोकप्रिय चोकलेट वेफर चोको फन
चोको 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 फन
पहिले उ भारत ढोके से टप पढ़ीस बड़े स्कूल टफ हुई हस तौन टैटी स्कूल जाए पाईते हमार पाला में ते झन स्कूल के मुँह फिर नहीं देखे मिलल।
ओए मीना दौड़ती कहाँ जाए लगलो टूटे हाफ टाइम में जाए लगलो
हेरू न मोटे महिनावारी हुई जस्ते बाई स्कूल में फेन लौंडा हो लौन दिन के अलग अलग चर्पी नहीं हो और चर्पी में पानी फिर नहीं हो तबे मारे मैटे घर हो चाहे स्कूल सामाजिक काम रहे चाहे सार्वजनिक ठाउँ सबको मन के ठाउँ ते बराबर रहत जन्नी हुई कारण से कौनो फे बात में भेदभाव करना ते महिला हिंसा हो आई हमरे सबको महिला के ऊपर हुई न हिंसा के विरुद्ध हाथे मालो करी और लैंगिक हिंसा के अंत्य करक लग सबको जे एकजुट हुई
लैंगिक हिंसा विरुद्ध उजुरी करक लग लगे के पुलिस चौकी महिला तथा बाल बालिका के कार्यालय जिला प्रशासन कार्यालय राष्ट्रीय महिला आयोग स्थानीय तह मानव अधिकार के संग संबंधित संस्था में संपर्क करी।
USAID के सहयोग में पारस्परिक जवाबदेहता कार्यक्रम से जनहित के लायक जारी संदेश।
हामीले छोटो समयलाई पिक गर्दै यतिखेर हाम्रो बिचमा राष्ट्रिय सभाका प्रतिनिधि जो पछिल्लो समय चर्चा परिचर्चा र बहसमा पनि हुनुहुन्छ हाम्रो बिचमा यतिखेर नेपाली काङ्ग्रेसका नेता हाम्रो बिचमा हुनुहुन्छ बद्री पाण्डे हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्छु। मान्यज्यूलाई यतिखेर एयरपोर्टमा पिक टाइममा हुनुहुन्छ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता मान्य बद्री पाण्डे हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। पाण्डेजी सम्भवतः लाग्छ हाम्रो डिस्कनेक्ट भइसक्नु भएको छ, उहाँलाई मैले अत्यन्त यो पिक टाइम किनभने एयरपोर्टमा हुनुहुन्थ्यो उहाँलाई मैले एनपी दाईलाई एनपी साउथलाई मैले टाइम लिएको थिएँ, उहाँले मोबाइल स्विच अफ गर्नुभएको छ, सम्भवतः लाग्छ विविध कारणवश उहाँको मोबाइल अफ भएको छ। यो विषयमा हामी कुराकानी गर्ने प्रयासमा जुटिरहेका छौँ। प्राविधिक मित्र लागिरहनु भएको छ, मैले पुनः आग्रह गरेँ बद्री पाण्डेजीलाई फेरि कल गर्नका निम्ति मैले आग्रह गरिरहेको छु, किनभने हामीले एनपिजीसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ। यतिखेर म कार्यक्रममा छोटो कमर्सियल ब्रेकमा जान्छु। प्राविधिक मित्रलाई मैले अघिबाट आग्रह गरिरहेको छु अलिकति फास्ट उहाँलाई टेलिफोन लगाइदिनका निम्ति, सम्भवतः लाग्छ बद्री पाण्डे हाम्रो बिचमा जोडिसक्नु भएको छ भनेर प्राविधिक मित्रले भन्दै हुनुहुन्छ, सम्भवतः लाग्छ बद्री पाण्डे एयरपोर्टमा हुनुहुन्छ, मैले पिक टाइम किनभने एनपिसीले चाहिँ मोबाइल अफ गरेपछि मैले पिक टाइममा यतिखेर बद्री पाण्डेजीलाई मैले जोड्ने प्रयास गरिरहेको छु, नेपाली काङ्ग्रेसका नेता, किनभने नेपाली काङ्ग्रेस प्रदेशमा साथबाट जसले चाहिँ यतिखेर चाहिँ राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गरिरहनु भएको छ, उहाँहरूले चाहिँ कसरी लिनुभएको छ यो सामान्य प्रधानमन्त्रीजीको भ्रमणलाई। खास गरी यो विषयमा हामी कुराकानी गर्ने प्रयासमा जुटिरहेका छौँ। एनपिजीको नम्बर स्विच अफ भएसँगै यतिखेर सम्भवत लाग्छ प्राविधिक रूपमा लागिरहनु भएको छ। म यतिखेर कार्यक्रममा छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि हामी नेपाली काङ्ग्रेसका नेतालाई हामी जोड्छौँ।
हर समय टूटो मन
ISO 9001 ओ 2008 सर्टिफाइड कंपनी से उत्पादित प्रिटेक्टर अब नया मॉडल और आकर्षक डिजाइन में
सस्ता मजा ओ आउट टेक्टर की तुलना में तेल कम खैना
पहाड़ में फिर मजा से चलना के संगे जोतना खोदना थ्रेसिंग कैना ओ घरवा बोकना काम सही से करे सकना
प्री ट्रैक्टर में कूलिंग सिस्टम जेकर कारण खिया नहीं लगना ओ टाटुल फिर नहीं हुईना
थ्रेसर और रोटावेटर चलाए लग 540 से लेके 1000 RPM तक के एक के ट्रैक्टर में रह
एक संगे माइलेज के बाद आयसर ब्रांड के बस ट्रक और टिपर फिनो उपलब्ध बा
विश्वलक्ष्मी एंड हीरा ट्रेड कंसर्न प्राली गोराडाड़ी बैरक के आगे धनगढ़ी फोन नंबर 0991-4151-5158 ओ मोबाइल नंबर 98584-22811
गोराडाड़ी में रहल विश्वलक्ष्मी एंड हीरा ट्रेडिंग कंसर्न प्राली धनगढ़ी चौराहा राष्ट्रीय वाणिज्य बैंक के ठीक आगे सरल सबको जहां जानकारी कराई थी।
नमस्कार म प्लम्बर
म व्यवसायी
म वैदेशिक रोजगारीमा छु
म सेक्युरिटी गार्ड
म सवारी चालक
म एक सचेत महिला हुँ
म जागरूक नागरिक हुँ
म तपाईँ जस्तै आम नागरिक हुँ
जो आफ्नो सिपमा
मेहनतमा
लगनशीलतामा
कर्ममा विश्वास गर्छु
सूचना स्रोत र मौका पाएमा उनले गर्न नसक्ने के छ र मलाई विश्वास छ उनको क्षमतामा
खुसीको खबर हाम्रो यहाँ एसु अक्सिजनद्वारा उत्पादित अक्सिजन सिलिन्डरहरू सुपथ मूल्यमा पाइन्छ एम्बुलेन्स अस्पताल तथा बिल्डिङ कपिङको लागि सम्पर्क राख्नुहोला सम्पर्क अनामी ट्रेड एन्ड सप्लाइज चटकपुर कैलाली शिवशक्ति ढुवानी सेवा नजिक सम्पर्क नम्बर 98484-93902 98124-00127
चाहे तराई मधेश हो यो देश सिंगारने लक्ष्य हो हाम्रो सुरक्षित आरती हाम्रो अधिक अटुट अचल मजबूत रंगीन आरती हाम्रो यो गाउँ शहर बनाउँछ सुन्दर आरती गौरव हाम्रो
आरती सुरक्षा रंगीन तथा सादा कर्कट जस्ता पाता र ब्ल्याक पाइन अत्याधुनिक प्रविधि द्वारा रंग कोटिंग गरी उत्पादन गरिएको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम प्याकिंग गरी ग्राहक सम्म पुग्ने विभिन्न प्रोफाइल नम्बर तथा रंगहरूमा उपलब्ध आरती सुरक्षा रंगीन तथा सादा कर्कट जस्ता पाता आरती सुरक्षा सॉलिड कमिटमेंट
दिनेस एफएम 93.8 टाइम चेक
It's
8 a.m. It's time check ka prayojak.
TV Home International Tariga. Just home. Delightful lifestyle.
हामीले नेपाली काङ्ग्रेसका नेता विभिन्न नेताहरूलाई हामीले फोन गऱ्यौँ उहाँले चाहिँ यो विषयमा बोल्न चाहनु भएको छैन खास गरी खै के हो उहाँहरूको विचार हामीले बुझ्न सकेनौँ यतिखेर हाम्रो बिचमा राष्ट्रिय जनमोर्चाका नेता प्रदेशसम्म साथका इन्चार्ज यतिखेर हाम्रो बिचमा हुनुहुन्छ मनोज भट्ट पछिल्लो समय भारत भ्रमणमा यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली जाँदै हुनुहुन्छ यो विषयमा चाहिँ उहाँहरूको धारणा के हो कुन कुन विषयको विषयमा खास गरी एजेन्डा कुन कुन विषयमा चाहिँ प्रवेश गर्नुपर्छ कुन एजेन्डालाई प्राथमिकताको साथमा दिनुपर्छ र पछिल्लो समय गौरीकुण्ड नाका बन्द हुने विषयमा हामीले कुराकानी गर्नको प्रयासमा हामी नेपाली काङ्ग्रेसका नेतालाई जोड्ने प्रयास गरिरहेका थियौँ यतिखेर हाम्रो बिचमा मनोज भट्ट हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु
धन्यवाद
सन्चै हुनुहुन्छ मनोजी
आराम छु। यो नेपालका प्रधानमन्त्री केपी ओलीको जुन यो भ्रमण छ, भारतको भ्रमण, यो खालि गोल चक्कर मात्रै हो। गोल चक्कर किन भन्नुहुन्छ भने, तपाईँले 2062-63 सालको ऐतिहासिक जनआन्दोलनपछि पनि तपाईँले हेर्नु, झल्लाट खनाल बाहेक प्रत्येक प्रधानमन्त्री भारत जानुभएको छ। भारत गइसकेपछि उहाँहरूले वक्तव्य जारी गर्नुभएको छ, नेपाल र भारतको सम्बन्धमा नयाँ आयाम थपियो भनेर। नयाँ आयाम त केही पनि थपिएन, तर त्यसले देशलाई तपाईँको चाहिँ घाटा नै लगायो। देशको राष्ट्रियतामाथि, देशको सार्वभौम सत्ता अखण्डतामाथि आज पुग्ने नै काम भएको छ। त्यति मात्र नभएर नेपाली काङ्ग्रेस र माओवादी मिलेर बनेको संयुक्त सरकारको प्रधानमन्त्री प्रधान पनि जानुभयो, शेरबहादुरजी पनि जानुभयो। अहिले परराष्ट्र मन्त्रीले भनिसक्नु भएको छ, हाम्रो अहिले औपचारिक एजेन्डा केही पनि छैन। उहाँले अस्ति पत्रकार सम्मेलन मार्फत र त्यसपछि गएर देशको प्रतिष्ठित टिभी मार्फत त्यो कुरा सार्वजनिक गरिसक्नु भएको छ भन्नुहुन्छ भने, अहिले हाम्रो औपचारिक एजेन्डा केही छैन, मात्र तपाईँको चाहिँ दुई देश बिचको सम्बन्ध सुधार गर्न भनेर भन्नुभएको छ।
अब औपचारिक
जस्तो कि अब अहिले पनि उहाँहरूले गएर गर्ने भनेको के हो भने, एकीकृत महाकाली सन्धि जुन छ, पञ्चेश्वर परियोजना, पञ्चेश्वर परियोजनाको बारेमा उहाँहरूले कुरा गर्नु होला होइन। यो तपाईँको चाहिँ भूकम्पहरूलाई जुन राहत दिने भनेर भारतले चाहिँ कमिटमेन्ट गरेको थियो, त्यो पुरा आइसकेको थिएन, त्यसको बारेमा उहाँहरू बोल्नु होला, हुलाकी सडकको बारेमा बोल्नु होला। यो त धेरै पहिले भइसकेका कुरा हुन् नि। होइन 1990 तपाईँले हेर्नुभयो भने, मैले अघि गोल चक्कर भने नि, 1990 जति पनि प्रधानमन्त्री भारत जानुभएको छ नि, उहाँले चाहिँ एउटै कुरामा कमिटमेन्ट गरेर आउनुभएको छ। उही पञ्चेश्वर परियोजना, उही तपाईँको चाहिँ जलस्रोतको विकास, त्यसपछि गएर भूकम्प पछि तपाईँको भूकम्पहरूलाई तपाईँको राहत, त्यो एकचोटि पोलिटिकल लेभलमा कुरा सहमति भइसकेपछि, जस्तै मानव प्रधानमन्त्री लेभलमा दुई देशका सहमति भइसकेपछि, त्यसपछि त्यसलाई मन्त्रालय लेभलमा, विभागमा लेभलमा, सचिव लेभलमा, अनि टेक्निकल लेभलमा तपाईँको चाहिँ निर्णय गर्दै गएर कारण गर्ने चिज नै हो। एकचोटि निर्णय भएको चिजलाई फेरि प्रतिबद्धता जनाउनु जनाउनको लागि भारत जानुपर्छ र भने, त्यसको लागि त जानु पर्दैन। नाका बन्द हुने सम्भावना अत्याधिक छ। किन छ भन्नुहुन्छ भने, दुर्गा नेसनल पार्कको जुन प्रकारले उनीहरूले स्तर उन्नति गर्ने, त्यसलाई चाहिँ बढी संरक्षण गर्ने भन्ने कुरामा भारतले जुन जोड दिइराखेको छ, त्यो स्थितिलाई हेर्दाखेरि उनीहरूले त्यसलाई बन्द गर्ने, यतातिर आएर कञ्चनपुरको सुका बन्दरगाहलाई खुला गर्ने, सुका बन्दरगाहको काम अब त्यसको डिटेल डिपिआर बनाउने काम पनि अगाडि बढिसकेका छ, त्यसको जग्गा जमिन पनि खरिद गर्ने काम भइसकेका छ, त्यो काम तदारुकताका साथ अगाडि बढि पनि सकेका छ। पहिला पनि के अरे गौरीफन्डा नाका होइन नि, पहिला पनि तपाईँको चाहिँ यतातिर आएर पुनर्वासको नाकाबाट सबै ओसार पसार हुने गर्थ्यो, तर बिचमा सजिलोको लागि वा तपाईँले धनगढी जोड्नको लागि गौरीफन्डा नाका खुले पनि, वातावरणीय दृष्टिकोणले, उनीहरूको आफ्नो वन्यजन्तुको संरक्षणको दृष्टिकोणले उनीहरूले त्यो नाका बन्द गर्छन्। र स्वयं भारतको राजदूत पनि नेपाल आएको बेलामा, सरी धनगढी आएको बेलामा, उहाँले पनि त्यो कुरा सार्वजनिक गरिसक्नु भएको छ। यसले तपाईँको चाहिँ हाम्रो ट्रान्सेक्सनमा तपाईँको चाहिँ समस्या त पर्छ होइन, किनभने हामी आयातमाथि आधारित राजस्वबाट देश चलाइराखेका छौँ, हेर्नु निर्यातबाट देश चलाइराखेका छैनौँ कि, भारतबाट आयातित हुने वस्तुमा केही मान्छे भन्सार कर लगाएर राजस्व उठाइराखेको अवस्था छ, त्यसलाई जतमाको चाहिँ असर त पर्छ नै। तैपनि जुन समस्या छ त्यो समस्याको समाधान पनि हुन्छ, त्यो समस्याको समाधान अन्य विभिन्न उपायबाट हामीले मैले गर्न सक्छौँ।
र अहिले जे जति कुराहरू
छ उहाँहरूले त के भन्नुभएको छैन भन्नु न, उहाँहरूले त अब चुनाव जितेकाले हामीले दिपाइलमा राजधानी बनाउँछौँ भनेर भने दिपाइलमा करिब 80 दिनभन्दा बढी समय भइसकेर आन्दोलन चल्न थालेको, तपाईँको चाहिँ अस्थायी मुकाम लिएर आयो धनगढी होइन। अब चुनावको बेलामा त उहाँले आकाशका तारा चाहिँ चुडाएर ल्याइदिनुहुन्छ नि जनताका लागि, चुनावको बेलामा आकाशका चाहिँ तारा चुडाएर ल्याएर चाहिँ जनतालाई दिइदिनुहुन्छ। तर जब त्यसलाई चाहिँ प्र्याक्टिकलमै मतलब प्र्याक्टिसमै जब त्यसलाई कार्यान्वयन गर्नुपर्ने स्थिति हुन्छ त्यो बेला उहाँहरूले गर्नुहुन्न, उहाँहरूको त्यो प्रयास हुन्न, वा उहाँहरूको प्रयास भए पनि त्यसले खासै तपाईँको चाहिँ अर्थ राख्दैन। हेर्नुहोस्
त्यो
बेलामा राख्नको लागि त्यो राखिदिएको कुरा हो, किन भन्नुहुन्छ भने त्यो कुरा प्रष्टै छ। अब दुधुवा नेसनल पार्ककै कारणले गर्दाखेरि उनीहरूले गौरीफण्डासम्म आउने लाइनलाई बन्द गरे, गौरीफण्डा आउने जुन रेलको लाइन छ त्यो बन्द भएको करिब करिब 10-15 वर्षभन्दा बढी भइसक्यो। त्यसका साथै तपाईँले हेर्नुभयो भने उताबाट पलियाबाट आउने बसहरू वा गौरीफण्डाबाट पलियातर्फ जाने बसहरूलाई एउटा निश्चित टाइममा मात्रै तपाईँको चाहिँ डिपार्चर प्रस्थान गरी गर्ने तपाईँको चाहिँ अनुमति दुधुवा नेसनल पार्कले दिइराखेको छ। र उनीहरूको आफ्नो मूल्याङ्कन पनि के छ भने भारतको दुधुवा नेसनल पार्कबाट धेरै तपाईँको चाहिँ जनावरहरू भारतको सीमा क्रस गरेर नेपाल आउने गर्ने गरेका छन्, जसले गर्दाखेरि उनीहरूको त्यहाँको पर्यावरणलाई असर परिराखेको छ भन्ने कुरा त उनीहरूले बारम्बार उठाइराखेका छन्। दोस्रो कुरा विश्व वातावरण परियोजना र भारतका बिचमा दुधुवा नेसनल पार्कलाई अगाडि बढाउने भन्ने समझदारी पनि भएका कारणले गर्दाखेरि अब र स्वयं भारतकै राजदूत धनगढी आएको बेलामा तपाईँहरूले दुधुवा नेसनल पार्क के अरे यो गौरीफण्डा पनिया नाकालाई यस्तो उन्नति हुन्छ भने आशा नगर्नुहोस्, यो तपाईँको चाहिँ हुन्न, किनभने ममाथि पनि मान्छे छन् भनेर त उहाँले क्लियर कट कुरा गरेको त सार्वजनिक माध्यममा आयो त। होइन त्यस्तो त होइन, त्यस्तो किन होइन भन्नुहुन्छ भने अब विभिन्न बेलामा भारततिर पनि अस्थायी प्रकारका बजारहरू बन्ने, त्यो अस्थायी प्रकारका बजारका कारणले गर्दाखेरि नेपालको बजारको विकासमा त्यसले मद्दत पुर्याउँथ्यो। जस्तै कि तपाईँले हेर्नुभयो भने खग्रौला भन्सार पहिला कता उतातिर तपाईँको चाहिँ पारी खग्रौला भन्सारदेखि पारीको जुन टिकुनिया छ टिकुनिया धेरै तपाईँले चल्ती नाका थियो। हेर्नुहोस् ठिक त्यसै प्रकारले तपाईँले हेर्नुभयो भने उता कोठिया घाटदेखि उताको जुन कतरनिया छ भारतको त्यो धेरै चल्ती थियो। त्यस्तै गरेर मैले बुलरियादेखि उता जोडेको जुन मूर्तिया छ त्यो मूर्तिया धेरै चल्ती थियो। अहिले करिब करिब ती तपाईँको नाकाहरूमा भन्नुहुन्छ भने आयात एकदमै तपाईँको कम छ, खास मान्छेहरूको चल्ती छैन, मान्छेहरूले नेपाली बाटो नै प्रयोग गर्छन्। हिजो पनि मैले भने जस्तै कि अब यो कञ्चनपुरको त्रिभुवन बस्तीबाट भारत सरकारले दिएको अनुमतिवाला तपाईँको नाका थियो सम्पूर्ण नगर भएर आउने, तर पछिल्लो अवस्थामा त्यो बाटो तपाईँको चाहिँ बढी घुम्नुपर्ने स्थिति भएका कारणले गर्दाखेरि यो बाटो चल्तीमा आएको भने अब वातावरणीय दृष्टिकोणले भारतले एक प्रकारको आफ्नो डिसिजन गरिसकेपछि नेपालको आर्थिक हितका लागि नै उनीहरूले यसलाई खुलाउँछन् जस्तो मलाई लाग्दैन। कनेक्टिभिटी त अब हामीले अन्य माध्यमबाट अरू वैकल्पिक उपायहरू पनि तपाईँले अपनाउन सक्छौँ। अब जुन सुका बन्दरगाहको कुरा अगाडि आएको छ त्यसलाई हामीले चाहिँ अगाडि बढाउन सक्छौँ, त्यसलाई तपाईँको चाहिँ बरु चाहिँ त्यसलाई चाँडो गर्ने भन्ने बारेमा भारत सरकारसँग अनुरोध गर्न सक्छौँ। त्यतातिर आएर तपाईँको जुन ठाउँबाट बाटो फेरि बैकरी बाटो ल्याउँदाखेरि भारतको वातावरण वा उसको वन्यजन्तु संरक्षणमा बाधा पुग्दैन त्यसका लागि पनि उनीहरूसँग हामीले कुराकानी गर्न सक्छौँ। त्यसैले गर्दाखेरि यो तपाईँको नाका बन्द हुनुपर्छ भन्ने पक्षमा म छैन, तर मैले अहिले जे जति कुराहरू तपाईँसँग गरिराखेको छु भारत सरकारका बाहिर आएका कुराहरूको आधारमा मात्रै मैले त्यो भनिराखेको छु। जस्तै अस्ति पनि केही कुरा अगाडि होइन, त्यस्तो भन्दा पनि अब त्यो नाकालाई सुचारू गर्नको लागि नेपाल पक्षबाट पनि जनस्तरबाट पनि प्रयास भयो नि। जस्तै अस्ति यहाँका पत्रकार व्यापारी साथीहरू इन्डिया जानुभयो, उहाँले त्यसको लागि प्रयास गर्नुभयो। ठिक त्यसै प्रकारले तपाईँको चाहिँ गरीफन्टाको सडक तपाईँको चाहिँ उद्योग वाणिज्य सङ्घले नै बनाइदिने भनेर यहाँको तपाईँको स्थानीय तहलाई अनुरोध गर्ने काम पनि भयो होइन। भने त्यो तपाईँको अनि त्यसकारण तपाईँको चाहिँ अब यो अहिले जुन भारतले बाहिर ल्याएका कुराहरू छन् त्यसलाई आधार बनाएर हेर्ने हो भने अब यो नागा बन्द भएपछि नेपालको समृद्धि नेपालको विकास सबै खतम भइहाल्छ भन्ने कुराहरू होइन। जहाँ समस्या हुन्छ त्यहाँ नयाँ नयाँ समाधानका उपायहरू निस्किन्छन्। पार्वान तथा व्यापार सम्झौता अन्तर्गत 21 नाका भारतले खुला गर्ने भन्ने कुरा हो होइन। त्यो खुला गरिएको 21 नाका मध्ये पार्वान सन्धिको म्याद समाप्त भइसकेपछि गौरीफन्टा लगायतका 3 नाकाबाट पार्वान सुविधा उपयोग गर्न पाइने भनेर त्यो बेलाको सरकारले अर्थात् 2046 जुन नाकाबन्दी भयो त्यो बेला भारत सरकारले यो 3 नाका चाहिँ खुलाइराखेको हो। कुनै पार्वान तथा व्यापार सन्धिको म्याद समाप्त भए पनि नेपालको 3 नाका नेपाल र भारतसँग जोडिएका 21 मध्येका 3 नाकाबाट सामान ओसार पसार गर्न सकिने भनेर खुला नै राखेको थियो। त्यो अन्तर्गत अब हामीलाई कतिपय लाभ पनि भयो किनभने अब हामी आत्मनिर्भर छैनौँ, आत्मनिर्भर नभइसकेपछि त भारतमाथि आश्रित हुनु पऱ्यो, छिमेकी मुलुकमाथि आश्रित हुनु पऱ्यो। अब अहिले जस्तै कि भारतका जे जति कुराहरू बाहिर आइरहेका छन् अब हाम्रो त्यसमा जस्तै तपाईँले भने जस्तै अब प्रधानमन्त्री लेभलबाट वा जुन भारत जाँदै हुनुहुन्छ जस्तै कि अब सञ्चार माध्यममा पनि आएका छन् कतिपय यहाँका सांसदहरूले परराष्ट्र मन्त्री मार्फत प्रधानमन्त्रीका ज्ञापन पत्र पनि बुझाएका छन् यो नाकाको विषयमा होइन। अब वा भारतमा गएको बेलामा उहाँको तपाईँको चाहिँ पहल कदमी कति हुन्छ, फेरि पहल कदमी जम्मा जम्मी एउटै नाकाका लागि मात्रै उहाँ बढी केन्द्रित हुनु होला भन्ने पनि मलाई लाग्दैन। एजेन्डा त एजेन्डाको बारेमा त मैले अघि नै भनिसकेँ, खालि भारतमा नेपालको प्रधानमन्त्री जाने भन्ने कुराहरू त्यो भ्रमणको एउटा गोल चक्कर मात्रै होइन, त्यसको केही अर्थ औचित्य छैन। किनभने अहिले नयाँ औपचारिक सन्तुलितै हुनु पऱ्यो नि। तपाईँले हेर्नुभयो भने नेपालमा कृतिनिधि विश्व बाहेक नेपालमा प्रधानमन्त्री कृतिनिधि विश्व बाहेक चिनको भ्रमणमा गएको अहिलेसम्म एकजना प्रधानमन्त्री पनि तपाईँले नेपालको इतिहासमा देख्नुहुन्न। उहाँले भारत जाने परम्परालाई तोडेर उहाँ प्रधानमन्त्री भइसकेपछि पहिलोपटक उहाँ चिन जानुभयो। मैले पनि नयाँ गर्छु भन्नुभयो प्रसङ्गले, उहाँ चिन भ्रमणमा जानुभयो भारतमा गइकन। तर जब दबाब आयो उहाँले के भन्न थाल्नुभयो भने होइन म त ओलम्पिक खेलकुद हेर्न आएको हुँ भन्नुभयो हेर्नु। We'll be right back.